الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة النساء کی آیت 36 ہم پڑھ رہے تھے تو وقت ہو گیا تھا. اللہ تعالیٰ نے یہاں یہ فرمایا تھا کہ اللہ ہی کو خدا مانو اور اس کے ساتھ کسی کو شریک نہ ٹھہراؤ, اور والدین کے ساتھ, رشتہ داروں کے ساتھ, یتیموں کے ساتھ, مسکینوں کے ساتھ, رشتہ دار ہمسایوں کے ساتھ, غیر رشتہ دار ہمسایوں کے ساتھ, اور کسی بھی کام یا مجلس کے ساتھی کے ساتھ, اور مسافر کے ساتھ حسن سلوک کرو, اور غلاموں کے ساتھ بھی. اور بے شک اللہ تعالیٰ جو ہے وہ غرور کرنے والے, فخر کرنے والے کو پسند نہیں کرتے. میں نے اس کی تفسیر کرتے بتایا تھا کہ وعبد اللہ, یہ پچھلی جتنی شریعت بیان ہو رہی ہے اس کے پیچھے جو بنیادیں ہیں وہ خدا کے خدا ہونے پر کھڑی ہیں. اگر ہمارا کوئی خالق ہے تو اسی کو قانون دینے کا حق حاصل ہے. یہ نہیں کہ بس میں اٹھ کے قانون دے دوں. مجھے بھی تب حق حاصل ہوگا کہ جب عوام مجھے قبول کریں کہ ہاں آپ قانون دے سکتے ہیں. لیکن خدا کو یہ حق صرف خالق ہونے کی وجہ سے حاصل ہے, خواہ لوگ قبول کریں یا نہ کریں. جیسے باپ کو بعض احکام دینے کا بچوں پہ حق حاصل ہوتا ہے, لیکن وہی احکام کوئی اور نہیں دے سکتا. وہ صرف اس لیے کہ وہ بایولوجیکلی ہمارے والد ہو جاتے ہیں, ہم ان کے گھر پیدا ہوئے ہوتے ہیں. تو پیدا ہونے سے, پیدا کرنے سے, جنم دینے سے کچھ حقوق قائم ہو جاتے ہیں. تو ان حقوق کو ہم مانے نہ مانے وہ موجود ہوتے ہیں. تو فعبد اللہ ولا تشرکوا بہ شیئا میں یہ بات واضح ہو رہی ہے کہ اللہ تعالیٰ کے خدا ہونے کی وجہ سے وہ حق رکھتا ہے کہ ہمیں قانون دے. تو ایک تو یہ پہلو اس کا کہ وعبد اللہ ولا تشرکوا بہ شیئا, اللہ ہی کو خدا مانو, کسی اور کو اس کے ساتھ شریک نہ ٹھہراؤ. اور اس خدا نے والدین کے ساتھ احسان کا حکم دیا ہے اور سارے ان لوگوں کے ساتھ. یہ جو آیت ہے یہ اس پہلو سے پیچھے سے جڑی ہوئی تھی کہ خدا کے جو حق ہے قانون دینے کا وہ بیان ہو جائے, اور ساتھ ہی جو دوسرے لوگوں کا حق ہے وہ بیان ہو جائے کہ خدا کے درمیان اور لوگوں کے درمیان اصل چیز فرق کیا ہے. کہ خدا خالق ہونے کی وجہ سے الہ ہے, ہم اس کے بندے ہیں, اور جبکہ والدین وغیرہ یہ ان کے ساتھ خدائی کا کوئی تعلق نہیں ہے, ان کے ساتھ ہمیں البتہ حسن سلوک کرنا ہے. حسن سلوک کے بارے میں نے تفصیل کر دی تھی, اب آگے چلتے ہیں. تو آگے اللہ تعالیٰ نے جو لوگ بتائے ہیں ان کو سمجھ لیتے ہیں. میں نے ذی القربیٰ کی وضاحت کر دی تھی, یتیموں کی وضاحت کر دی تھی. یتیم وہ لوگ ہوتے ہیں جن کی اس عمر میں والدین فوت ہو جائیں, جو کمانے کی عمر نہیں ہے. اس عمر میں اگر بچے کوئی والدین فوت ہو جاتے ہیں تو وہ یتیم ہے, جس کو ہم کہیں کہ بے سہارا ہو گیا ہے. ان یتیموں کی ذمہ داری جو ہے وہ ہم سب لوگوں پر ہے, رشتہ داروں پر سب سے پہلے درجے میں ہے, اور اس کے بعد محلے والے جو قریب اس کو جانتے ہیں ان کی ذمہ داری ہے. یتیموں کو کھانا کھلانا, لباس فراہم کرنا, علاج فراہم کرنا, تعلیم دلانا, یہ تین چیزیں یتیموں کا حق ہے تمام معاشرے کے اوپر. کھانا, لباس, رہنے کی جگہ, علاج اور تعلیم. اگر کسی علاقے میں یتیم کو یہ سہولتیں حاصل نہیں ہیں تو پورا علاقہ گناہگار ہوگا. اگر رشتہ داروں کو یہ توفیق نہیں ملی تو رشتہ دار گناہگار ہوں گے. چچا, تایا, مامو, خالہ, پھوپھی, سب کے اوپر یہ ذمہ داری ہے کہ وہ اپنے یتیم بھتیجے بھانجے کو سنبھالیں. اور سنبھالیں کس طرح سے؟ کہ کھانا پینا, لباس, رہائش اور علاج معالجہ اور تعلیم و تربیت, جو بھی اس کی ضرورت ہے وہ اس کو فراہم کریں. اس کے بعد مساکین ہیں. مساکین جو ہیں وہ معاشرے کے وہ لوگ ہوتے ہیں کہ جو بے کس ہوتے ہیں, मेहनती होते हैं लेकिन उसके बावजूद उनके अखराजात पूरे नहीं होते, जिम्मेदारियां जो उनके ऊपर होती हैं वो पूरी नहीं हो पाती। और कुछ ऐसे भी हो सकते हैं कि जो मेहनत नहीं कर सकते, मिसाल के तौर पर कोई माजूर है, बूढ़ा हो गया है, कोई शदीद बीमार हो गया है, तो ये बेकसी है जो किसी पर भी आ सकती है। बड़े 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 घरानों के लोगों पर भी आ सकती है कि वो अब बेकसी है। तो अब एक घर में एक बूढ़ा पड़ा हुआ है तो उसके खिदमत करनी लाजम हो जाएगी। इसी तरह मुआशरे में कोई हमारा हमसाया, कोई दोस्त, कोई रिश्तेदार मस्कीन हो गया है तो उसकी हमें मदद करनी है, उसके साथ हुस्ने सलूक करना। रिश्तेदारों में से हमसाया, ये तसव्वुर वाज़े है जब रिश्तेदार वाज़े हैं और हमसाया वाज़े है, लेकिन रिश्तेदारी में बरादरी भी आ जाती है, तो दूर के जो रिश्तेदार होते हैं वो भी इसमें शामिल हो जाएंगे। वल जार जुनब, आम हमसाया है जिसे हमारा कोई रिश्तेदारी नहीं है लेकिन वो हमारा साथ बराबर में रहता है, उसके साथ भी हम हुस्ने सलूक करेंगे। व साहिब बिल जन्ब, हर वो आदमी जो आपका किसी वजह से साथी बन जाए, सफ़र में, हज़र में, कारोबार में, मतलब हम किसी दफ्तर में काम करते हैं तो सारे दफ्तर के कुलीग जो जिनको आजकल कहते हैं वो हमारे साहिब बिल जन्ब हो जाएंगे। इसी तरह जो सफ़र में हम जा रहे हैं, बस में बैठे हैं, जहाज़ में बैठे हैं, तो जो साथ हमारे बैठा है वो हमारा साहिब बिल जन्ब है, इसके साथ भी हुस्न सलूक करना है। यानी मुस्तकिल ज़िंदगी के साथ ही, कारोबार में, दफ्तर में, और कभी कभी बैठने वाले साथ, दोनों शामिल हो जाएंगे। किसी मजलिस में बैठे उस्ताद शागिर्द का तो ताल्लुक बनता है, क्लासरूम में, ये साहिब साहिब बिल जन्ब, जो भी किसी चीज़ में आपके साथी बन जाए। वबन सबील, मुसाफिर, इनके साथ भी हुस्ने सलूक करना है। मुसाफिर बाज़ुकात उनके पास पैसे नहीं होते रात गुजारने के लिए, कहीं रहने के लिए, तो उनके साथ हुस्ने सलूक करना लाजिम है क्योंकि वो घर से दूर हैं, और आप भी किसी वक्त मुसाफिर हो सकते हैं, घर से दूर हो सकते हैं, तो ये चीज़ जो है ये इनके साथ होनी चाहिए। और आप कर सकते हैं तो कर दीजिए, नहीं कर सकते तो उनको डांटने डपटने की ज़रूरत नहीं है क्योंकि अल्लाह ताला ने ये रोका है कि इस तरह के लोग जो हैं उनको अगर आप मदद नहीं करनी तो डांट नहीं सकते। तो ये अब हुस्न सलूक क्या है, हुस्न सलूक मैं बता चुका हूँ कि असल में जो एहतराम है इंसानों का वो इन सब के साथ होना है। एहतराम मैं बता चुका हूँ कि मक्का मुअज्जमा जैसी बात है, कि जो मक्का का एहतराम है वही इंसानों का एहतराम है। जो मेरा माल, मेरी आबरू, मेरी जान, इन तीनों की वही हैसियत है जो मक्का की है, हज के दिन की है, हज के महीने की है, वही अहमियत है, वही एहतराम है, एहतराम करना है। हुस्ने सलूक का मतलब है कि किसी को नुकसान नहीं पहुंचाना, धोखा नहीं देना, ठीक है, ये दूसरी चीज़ हो जाएगी कि हमें एहतराम करना है, नुकसान और धोखा नहीं पहुंचाना है, और तीसरी चीज़ हो जाएगी कि हमें इनको, इनके साथ खैरख्वाही करनी है हर सूरत में, और चौथी चीज़ ये हो जाएगी कि हमें अगर कोई गलती करे इनमें से तो हमें माफ़ करना है, दरगुजर करना है, और फिर भी उनके साथ हुस्न सलूक करना है। ये सारी चीज़ें एहसान के साथ आती हैं। अलबत्त वालदेन के साथ हम और बाकी लोगों के साथ एक फ़र्क कर सकते हैं जो कुरान के मुख्तलिफ मकामात का मुताला करने से वाज़े होता है कि वालदेन के साथ मैं अपने मामले में, मैंने पिछली दफ़ा भी अर्ज़ किया था, वालदेन के साथ कि मेरे वालिद मुझे मुक्का मारे तो मैं जवाब में मुक्का नहीं मार सकता, लेकिन आप मारें तो मैं मार सकता हूँ, मेरा भाई मारे तो मैं जवाब में मुक्का मार सकता हूँ, लेकिन मेरे वालिद साहब मुझे मुक्का मारे तो मैं उनको जवाब में मुक्का नहीं मार सकता, उनके साथ मैं अदल नहीं कर सकता कि उन्होंने मुझे पांच ताकत का मुक्का मारा तो मैं भी पांच ताकत का मुक्का मार दूं, लेकिन भाई को मार सकता हूँ, हमसाए को मार सकता हूँ, दोस्त को मार सकता हूँ कि उसने मुझे मारा है तो मैं भी उसको मार सकता हूँ। तो वालदेन के साथ मुआफ़ करने का ही और हुस्न सलूक का ही स्टेज होगी, अदल की स्टेज नहीं होगी। तो अदल मैं बाकी लोगों के साथ कर सकता हूँ लेकिन वालदेन के साथ अपने मामले में, सिर्फ अपने मामले में, कि मुझे जब वालिद ने नुकसान पहुंचाया तो मैं उनको नुकसान ना पहुंचाऊं, मुझे जब उन्होंने गाली दी है तो मैं उनको गाली ना दूं, मुझे जो उन्होंने कोई तकलीफ़ पहुंचाई है तो मैं उनको तकलीफ़ ना पहुंचाऊं, लेकिन अगर वो किसी और को तकलीफ़ पहुंचाते हैं तो अब मुझे अदल करना है, दूसरों के केस में वालिद के ख़िलाफ़ मैं खड़ा हो सकता हूँ, वालदा के ख़िलाफ़ खड़ा हो सकता हूँ। ظاہر ہے کہ ان کو ماروں پیٹوں گا تو نہیں, لیکن اگر عدالت میں گواہی دینے پڑے گی دوں گا, کسی پنچایت میں گواہی دینی پڑے گی تو دوں گا, یہ لازمی بات ہے. اور ایسا ہی میرے سگے بھائی کے بارے میں, والد صاحب اگر کوئی غلط کام کر رہے ہیں تو میں ان کو سمجھانے کی, روکنے کی کوشش کروں گا کہ ایسا نہ ہو. تو یہ والدین کے ساتھ اپنے معاملے میں تو میں کچھ نہیں کر سکتا, لیکن دوسروں کے معاملے میں میں ان کو روک سکتا ہوں. سب اپنے معاملے میں روکا تو جا سکتا ہے, سمجھایا بھی جا سکتا ہے, لیکن بدلہ نہیں لیا جا سکتا. لیکن دوسروں کے معاملے میں میں عدل پہ کھڑا ہوں گا. ظاہر ہے کہ سزا میں نے تو نہیں دینی والدین کو, عدالت نے دینی ہے تو میں وہاں گواہی دے دوں گا. اب اگلا جو جملہ ہے, یہ تو سارے ہو گیا. اب ابن سبیل مسافر جو ہیں, ان کے ساتھ جو معاملہ ہے وہ ذرا پرانے زمانے میں زیادہ ہوتا تھا کہ ہوٹل نہیں ہوتے تھے, سرائے نہیں ہوتے تھے, یا اس طرح کی سہولتیں نہیں ہوتی تھیں جیسے موبائل وغیرہ ہمارے پاس ہوتا ہے, یا آن لائن بینکنگ ہے, اگر آپ کے پاس پیسے نہیں ہیں تو آپ نکلوا لیں. لیکن آج بھی مسافر کے ساتھ یہ صورت ہو سکتی ہے کہ اس کی ساری چیزیں, جیب کٹ گئی ہو, موبائل چھن گیا ہو, وہ بیچارہ بے آسرا ہو گیا ہو, تو یہ ممکن ہے. تو اس لیے آج بھی اگر کوئی مسافر ہم سے مدد مانگے گا تو ہمیں اس کے ساتھ تعاون کرنا ہے, کیونکہ وہ گھر سے دور ہے اور اس کو مشکل پیش آ سکتی ہے. غلاموں کا معاملہ ختم ہو چکا ہے, تو اس لیے اب غلامی کے معاملے کے جتنے بھی احکام ہیں وہ موقوف ہیں. موقوف ہونے کا مطلب یہ ہے کہ ان کے اوپر ہمیں اس وقت عمل کرنے کا موقع میسر نہیں ہے. شریعت کے بہت سارے احکام مختلف وقتوں میں موقوف ہو جاتے ہیں. مثلا اس وقت ہمارے اوپر نماز کا حکم موقوف ہے, جنہوں نے اثر پڑھ لی ہوئی ہے, تو اب مغرب کا حکم جب آئے گا, ٹائم ہوگا, تو پھر ہمیں نماز, تو اس وقت جس نے اثر پڑھ لی ہوئی ہے لاہور میں, اس کے اوپر اثر کا حکم, نماز کا حکم موقوف ہے. مغرب کا وقت ہوگا تو سب پہ وقت واجب ہو جائے گی. تو اس طرح سے جب غلام نہیں ہے تو اس کے حکم بھی موقوف ہو گئے, جب نماز کا وقت نہیں ہے تو نماز کا حکم موقوف ہے. آگے فرمایا, ان اللہ لا یحب من کان مختالا فخورا. یہ جملہ بہت اہم جگہ پہ آیا ہے کہ اللہ تعالیٰ پسند نہیں فرماتے ان کو جو مختال ہوں اور فخور ہوں. مختال کا مطلب ہے تکبر والے, اور فخور کا مطلب فخر والے ہیں. مختال تکبر ہے, اور فخر اپنے کارناموں کو, اپنی خوبیوں کو بڑھا چڑھا کر بیان کرنے والے, اور مختال اس کی بنیاد پر تکبر کرنے والے. بعض اوقات آدمی صرف فخر کر رہا ہوتا ہے, تکبر نہیں کر رہا ہوتا. وہ محمد علی جناح کے بارے میں آتا ہے, قائد اعظم محمد علی جناح کے بارے میں, کہ وہ گجرات میں کوئی تقریر کرنی تھی, تو انہوں نے سوچا کہ میں اردو میں تقریر کروں یا گجراتی میں کروں یا جو بھی تھا, تو انہوں نے غالباً ان کے ساتھ جو تھے نواب کوئی تھے, پتہ نہیں لیاقت علی خان تھے, کہ تو انہوں نے پوچھا کہ پراؤڈ کا اردو میں کیا مطلب ہے. قائد اعظم محمد علی جناح, پراؤڈ کا کیا مطلب ہے؟ تو انہوں نے کہا یہ مغرور. تو محمد علی جناح صاحب نے جا کر کہا کہ میں پاکستان کے قیام پر بہت مغرور ہوں. تو اب یہ جو لفظ ہے یہ وہ صرف فخر کا کہنا, پراؤڈ کے دونوں مطلب ہیں. تو فخر کا مطلب ہے کہ صرف میں پراؤڈ ہوں, از نہیں کہ ایروگینٹ کے معنی میں نہیں. مختال جو ہے وہ ایروگینٹ ہوتا. اب جو یہاں یہ جملہ آ گیا ہے کہ لوگوں کے ساتھ حسن سلوک کرو اور اللہ کو اللہ مانو, اس کے ساتھ تکبر کو اللہ تعالیٰ نے جوڑ دیا ہے. تو یہ اکٹھا کر دینے سے, جوڑ دینے سے وہ حکمتیں واضح ہوتی ہیں جو اللہ تعالیٰ اپنے دین کی بیان کرتے ہیں. تو مطلب یہ ہوا کہ جو آدمی تکبر والا ہوگا, فخر کرنے والا ہوگا, وہ یہ سارے کام نہیں کر سکے گا, نہ اللہ کی عبادت, اللہ کو خدا ماننے کا عمل کرے گا, نہ وہ توحید سے شرک سے بچے گا, نہ وہ والدین کے ساتھ اور ان لوگوں کے ساتھ حسن سلوک کر سکے گا. کیوں؟ اس کو سمجھ لیجیے. اس سارے پیرائے میں ایک بات چھپی ہوئی ہے, وہ یہ ہے کہ مالی تعاون بھی حسن سلوک کے اندر شامل ہے. جو میں نے چار چیزیں لکھی تھیں ان کے ساتھ پانچویں چیز ڈال لیجئے, مالی تعاون. ٹھیک ہے. اب میں آپ کی عزت احترام کرنا ہے, میں آپ کا احترام کیسے کر سکتا ہوں اگر میں آپ کو گھٹیا سمجھتا ہوں, خود اپنے آپ کو متکبر سمجھتا ہوں, تو میں آپ کا احترام نہیں کر سکوں گا. تو حسن سلوک کی پہلی چیز ہی وجود میں نہیں آتی اگر میں خود اپنے آپ کو بڑا سمجھ رہا ہوں, آپ کو چھوٹا سمجھ رہا ہوں. تو میں احترام نہیں کر سکوں گا. تکبر کے بارے میں میں نبی اکریم صلی اللہ علیہ وسلم کی حدیث مبارکہ کو بیان کیا کرتا ہوں. نبی اکریم صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ تکبر کیا ہے, تو آپ نے فرمایا کہ بتر الحق وغمت الناس. بتر الحق کا مطلب کیا ہے کہ حق کا انکار کر دیا جائے, اور غمت الناس کا مطلب ہے لوگوں کی تحقیر کی جائے. اس کے معنی سمجھ لیجیے پوری طرح. آپ نے مجھے حق بات بتائی, میں نے کہا یہ کون ہوتا ہے مجھے بتانے والا, میں اتنا زبردست آدمی, اتنا پڑا ہوا ہے, اتنا کیا ہوا ہے, یہ مجھے غلطی بتا رہا ہے میری, تو یہ حق کا انکار کر دوں گا میں صرف اس وجہ سے کہ میں اپنے آپ کو بڑا سمجھتا ہوں. دوسرا یہ ہوتا ہے مجھ میں غلطی پائی جا سکتی, میری رائے غلط نہیں ہو سکتی, یہ بھی تکبر کی ایک شکل ہے. تو بتر الحق ہوتا ہے کہ میں اپنے آپ کو بڑا سمجھتا ہوں, تو اس کی وجہ سے نہ آپ کی بات مانوں گا کہ یہ کون ہوتا ہے مجھے بتانے والا, اور دوسرا یہ کہ میں اپنی غلطی, میرے اندر غلطی کوئی نہیں ہے, تکبر آدمی غلطی کیسے مان سکتا ہے, تو اس وجہ سے میں حق کا انکار کر دیتا ہوں. تو تکبر جو ہے وہ کتنے ہی حق ہیں جن کا انکار کر دے گا. دوسرا تکبر کے معنی آپ نے بتایا کہ وہ غمت الناس, کہ لوگوں کو حقیر سمجھ, یہ چھوٹا سا آدمی, میں بڑا زبردست, اس کو کیا پتا ہے, اس کا کیا. تو یہ دونوں چیزیں جو ہیں وہ آپ دیکھیں کہ اس پورے عمل میں رکاوٹ بن جائیں گی. تو جب میں جھکنا ہی نہیں جانتا تو اللہ کو اپنا خدا کیسے مانوں گا, میں غلطی ماننے کو تیار نہیں ہوں. تو اگر میرا بھائی کوئی کہے کہ بھائی شرک نہ کرو, یہ شرک ہے, تو میں تو کہوں گا یہ شرک ہے ہی نہیں, میں غلط کیسے ہو سکتا ہوں, مجھے اللہ نے بڑی صلاحیت دی ہے, بڑا عقل دی ہے, تو میں یہ کیسے غلطی کر سکتا ہوں, میرے اندر غلطی نہیں ہے. اور والدین اور ذی القربا, یتامہ, مساکین, ان کے ساتھ خیر خواہی کا تعلق, ان کے ساتھ احترام کا تعلق کوئی آدمی قائم نہیں کر سکتا جب تک کہ وہ سب کو اپنے سے اونچا نہ سمجھے, سب کو اپنے سے بہتر نہ سمجھے, سب کو خدا کی مخلوق نہ سمجھے, سب کو باعزت نہ سمجھے, تب تک نہیں کر سکتا. تو جب وہ حقارت کر رہا ہوگا, تحقیر کر رہا ہوگا, تو ہرگز وہ ان لوگوں کے ساتھ حسن سلوک نہیں کر سکتا. اگر آپ اپنے ارد گرد جو نوجوان ہوتے ہیں, ٹین ایجر بنتے ہیں نئے نئے, تو 12-13 سال کی عمر سے لے کر اگلے 20-22 سال کی عمر تک ہر نوجوان اپنے ماں باپ کو بیوقوف سمجھتا ہے, ان کے ساتھ لڑتا ہے, جھگڑتا ہے. تو اپنے اسی صرف اسی احساس کی وجہ سے کہ اب میں سب سے عقل مند ہوں, سب سے زبردست ہوں, سب سے سمارٹ ہوں, وہ اپنے والدین کی تحقیر کرنا شروع کر دیتا ہے, حسن سلوک ختم ہو جاتا ہے. اور اگر وہ اس کی اصلاح نہیں کرے گا تو 40-50 سال کی عمر تک بھی ایسا ہی کرتا رہے گا. تو اس لیے تکبر کرنے والا آدمی جو ہے وہ اپنے والدین کے ساتھ بھی اچھا سلوک کرنے والا نہیں بن سکتا. تو وہ بات بات پہ جھگڑے گا, بات بات پہ لڑے گا, بات بات پہ آپ کے ساتھ توہین کرے گا, بات بات پہ آپ کو نقصان پہنچائے گا, کیونکہ وہ اپنے آپ کو, بعض وقت میں نے یہ بھی دیکھا بعض اساتذہ کی مجلس میں کہ اپنی شان بڑھانے کے لیے اسٹوڈنٹ کا بیڑا غرق کر دیا, اس کی ایسی چڑھائی کر دی کہ تاکہ ان کی اپنی دھاک بیٹھ جائے, کیا بات ہے, میں زبردست, ان کو کیا پتا ہے. تو اب یہ کیا ہوا کہ اپنی دھاک بٹھانے کے لیے کلاس میں بیٹھے ہوئے طالب علموں کو بالکل ہی نکو سا بنا کے رکھ دیا. تو اس لیے جو حسن سلوک ہے وہ اس کے قائم کرنے کے لیے ضروری ہے کہ میں تمام لوگوں کے ساتھ عزت اور احترام کا تعلق رکھوں. تو متکبر آدمی ایسا نہیں کر سکتا. اور فخور جو ہوتا ہے, یہ سمجھ لیجئے کہ یہ ہر چیز کو اپنا کمال سمجھتا ہے. قارون کے بارے میں جملہ قرآن میں آیا ہے کہ وہ کہتا تھا کہ اتی تو بما بیل مل لدئی اندھی, جو میرے پاس علم ہے اس کی وجہ سے مجھے سارا کچھ ملا ہے, یہ جو اتنی دولت ملی ہے میرا کارنامہ ہے, میری جو لیاقت ہے, میرے اندر جو علم ہے اس کی وجہ سے ملا. تو یہ مالی اعتبار سے جب اس کے جو صاحب ثروت ہو جاتے ہیں وہ اس فخر میں مبتلا ہو جاتے ہیں کہ میرا کمال ہے جی, میں نے اتنا کمایا ہے. تو آگے جو بخل والی بات ہے وہ بھی اس کے ساتھ جڑی ہوئی ہے. تو وہ آگے چلتے ہیں تو دیکھتے ہیں, تو فخر کرنے والا اپنی خوبصورتی پر, اپنے قد کاٹ پر, اپنے مال پر, اپنی دولت پر, یہ ساری چیزیں خدا کی طرف سے دی ہوئی ہیں, لیکن وہ اس میں فخر کرتا ہے, اس فخر سے پھر تکبر پیدا ہوتا ہے. تو خالی فخر بعض اوقات تکبر پیدا نہیں کرتا, لیکن جو فخور بن جائے وہ متکبر بھی ضرور ہوگا. जो फखूर बन जाए, हर बात को अपने साथ जोड़े, अपने लिए फख्र का बायस बना ले, तो ये वो मुतकब्बिर हो जाएगा। तो ये दोनों सिफतें वैसी ही हैं जैसे मैं अल्लाह की सिफात के बारे में जिक्र करता रहता हूँ कि दो सिफतें मिलकर एक सिफत बन जाती है। तो वो आदमी जो फखूर है वही मुख्ताल होगा, और जो मुख्ताल है वही फखूर होगा। सादा सा फख्र कभी कभी हम कर लेते हैं, लेकिन उसमें भी तकब्बुर की रमक पाई जाती है। तो उसको ज़रा ध्यान से रखना चाहिए कि अगर हम अपने आप को फख्र की सूरत में ले गए हैं, क्रेडिट्स ले रहे हैं, ये मैंने कारनामा कर दिया, वो कर दिया, तो समझिए कि फख्र वाली आ गई है, तो ये तकब्बुर में ढल सकती है। तो ये बात वाजी हो गई कि इन अल्लाह ला युहिब्बु मन काना मुख्तालन फखूरा, कि अल्लाह ताला ऐसे लोगों को पसंद नहीं करता, क्योंकि इन्होंने ना खुदा को खुदा मानना है ना लोगों के साथ हुस्ने सलूक करना है। ये लोगों की जिल्लत का बायस बनते हैं, तहकीर का बायस बनते हैं। और हमारे पाकिस्तान में मौलाना इस्लाही ने बड़ा अच्छा लिखा है सूरह हुजरात में, कि सूरह हुजरात में जितने अहकाम दिए गए हैं, चुगली, गीबत वगैरह वगैरह, वो सारे के सारे तकब्बुर से फूटते हैं, वो तकब्बुर के बच्चे हैं। तो चुगली हम क्यों करते हैं? दूसरे को नीचा दिखाने के लिए। गीबत क्यों करते हैं? उसकी बदखोई के लिए। तो ये जो चीज़ें हैं ये तकब्बुर से फूटती हैं। तो तकब्बुर की फिर बहुत सारी अमराज है, वो इंसान को इंसान नहीं रहने देता, वो दूसरों के लिए वो बहुत ही जहरीला इंसान बन जाता है। तबसरे कर देना, मजाक उड़ा देना, सारी चीज़ें उसमें सूरह हुजरात में बयान हुई हैं। तोहमतें लगा देना, वो अपने फ़ख्र में, जैसे मैंने बताया ना कि एक उस्ताद ने, एक क्लास में था मैं, तो उस्ताद ने अपनी शान बढ़ाने के लिए अपने तालिब इल्म के वो सूरत हाल कर दी कि वो बेचारा छोड़ कर चला गया। ये जो चीज़ होती है ये बड़ी ख़तरनाक चीज़ होती है, कि आपके वजूद से आप अपनी शान को कायम रखने के लिए, आप अपने आप को बड़ा साबित करने के लिए दूसरों के लिए तकलीफ़ का बायस बन जाए। और हमारे रिश्तेदारों के जो बाहमी शरीकदारी जिसको कहते हैं, उसमें ये बहुत ज़्यादा होता है कि हम दूसरों पे ऐसे तबसरे कर जाते हैं, ऐसा मजाक उड़ा जाते हैं, ऐसे जुमले बोल जाते हैं कि उनके लिए तकलीफ़ का बायस बन जाते हैं। तो वो हुस्न सलूक ख़त्म हो जाता है। उधर आपने तोहफ़ा दिया, उधर आपने एक जुमला बोल दिया, तो आपके तोहफे के कोई मानी नहीं, उस जुमले ने आपको कबीरा गुनाह में डाल दिया। तोहफा सगीरा ने की थी, और आपके तबसरे ने, आपके मजाक उड़ाने ने, आपके जुमला बोलने ने, तकलीफ़ दे तबसरा करने ने, वो आपको गुनाह में तब्दील कर दिया। तो इसलिए ये बहुत ही फखूर नहीं होना चाहिए, किसी सूरत में भी नहीं होना चाहिए, मुख्ताल नहीं होना चाहिए। आगे फरमाया, अल्लज़ीना यबखलूना, यबखलूना व यामरूना अन्नास बिलबुख्ल, ये मुख्ताल और फखूर जिनको अल्लाह ताला पसंद नहीं करते, उस मुतकब्बिर आदमी को अल्लाह ताला पसंद नहीं करते, जो मुतकब्बिर होने की वजह से ये काम भी नहीं करता जो पीछे बयान हुए, और बुखल से भी काम लेता। कुरान मजीद को पढ़ने वाले जानते हैं कि सूरह बलद में जाकर आया है कि अहलक तुम आलम लो, बताओ मैंने इतना खर्च करता हूँ, फलां का खर्चा उठा रखा है, फलां को करता हूँ, फलां को, फख्र के साथ बयान करते हैं। तो क्यों? क्योंकि खर्च कर नहीं रहे होते हैं। आपके पास कोई चला जाए तो वो आगे भी अल्लाह ताला इसको बयान कर रहे हैं, यकतमून मा आताहुमुल्लाह, कि जो अल्लाह ने इनको दिया होता है उसको छुपाते हैं। तो आप चले जाएं, जी मेरी ज़रूरत है, बच्चे घर में भूखे हैं, ये है, वो है। वो कहेंगे यार मैं बहुत लोगों की जिम्मेदारी ले रखी है, उधर भी खर्च करता हूँ, उधर भी खर्च करता हूँ, अभी तुमसे पहले एक आदमी आया था ये लेकर चला गया, तो मेरे हालात खुद बड़े कमज़ोर हो गए हुए हैं, मेरे पास इतने पैसे नहीं हैं। ये हम जुमले बोलते हैं। तो ये कौन लोग हैं? जो फखरिया नफ्सियात में होते हैं कि मेरे पास इतने लोग आते हैं, मैं उसको भी देता हूँ, उसको भी देता हूँ, उसको भी देता हूँ। तो ये वो अमल है कि अल्लज़ीना यबखलून, जो कंजूसी करते हैं। कंजूसी है क्या? बुखल और कंजूसी का मतलब यह है कि जो आदमी आयद होने वाली जिम्मेदारियों को अदा ना करे। मेरे ऊपर जो जिम्मेदारियां हैं घर की, बच्चों की और अहले खाना की, मुआशरे की, सोसाइटी की, बाज़ुकात यतीम हैं, मस्कीन हैं, इनकी जिम्मेदारियां मेरे ऊपर हैं, मैं इन जिम्मेदारियों को अदा नहीं करता, तो ये बुखल होगा। ठीक है, ये बुखल भी हम कह लेते हैं कि अपने ऊपर भी कम खर्च करता है, लेकिन ये इतना बुरा बुखल नहीं है। असल बुखल बुरा जो है वो ये कि जहाँ जहाँ ज़रूरत पड़े लोगों को उनके काम ना आए आदमी का पैसा। तो पैसे जो है वो यतीमों, मस्कीनों, रिश्तेदारों के ऊपर खर्च होना चाहिए। आप अगर तमाम हकूक जिम्मेदारियाँ अदा कर देते हैं तो आप बखील नहीं हैं। خواب اتنے ہی دیں جتنے انہوں نے مانگے. انہوں نے 10 روپے مانگے, آپ نے 10 دے دیے, اس نے 100 مانگا, آپ نے 100 دے دیے, تو یہ بخل نہیں ہے. لیکن اگر آپ یہ ذمہ داریاں ادا نہیں کرتے, خواہ آپ اپنے گھر میں بہت اچھا خرچ کرتے ہوں, آپ بخیل ہیں. تو مجرمانہ بخیل وہ ہے جو معاشرے کی, گھر کی, معاشرے کی, سوسائٹی کی, ملک قوم کی جب ذمہ داریاں سر پہ آئیں تو ان کو ادا نہ کریں, یہ آدمی بخیل ہے. تو فرمایا کہ جو تکبر کرنے والے ہیں, فخر کرنے والے ہیں, وہ ہوتے ہیں جو بخل بھی کرتے ہیں. وہ ذمہ داریاں ادا نہیں کر رہے ہوتے ہیں, بس فخر سے میں نے وہ بھی کارنامہ کیا, تو وہ چیزیں یہ کر رہے ہوتے ہیں. وہ یامرون الناس بالبخل, اور دوسروں کو بھی بخل کا حکم دیتے ہیں. یہ بھی فطری سی بات ہے, اگر میں چور ہوں تو نہیں چاہوں گا کہ تھانے, پولیس اور چوروں کے خلاف بات ہو, نہیں چاہوں گا. تو اگر میں بخیل ہوں تو نہیں چاہوں گا کہ مجھ سے کوئی سخی نظر آئے, وہ یار چھوڑو پڑا, یہ لوگ تو آگے آ ہی جاتے ہیں مانگنے کے لیے, ان کو عادت پڑی ہوئی ہے, یہ تو ایسے ہیں. وہ دوسروں کو تلقین کر رہا ہوتا ہے کہ خرچ نہ کرو. تو اللہ جینا یا بخرون و یا مرون الناس بالبخل. تو اب تکبر, فخر کرنے والا, تکبر کرنے والا آدمی ہی بخیل ہوا ہے یہاں پر. وَيَكْتُمُونَ مَا آتَاهُمُ اللَّهُ, اور جو دیا ہے اللہ نے ان کو اس کو چھپاتے ہیں. یہ جھوٹ بولتے ہیں, میرے پاس پیسہ نہیں ہے, خالی ہوں, ابھی میں نے قرض دینا تھا, وہ قرض دیا, یہ کر دیا, وہ کر دیا. تو وہ گھر میں پیسے موجود ہوتے ہیں لیکن وہ بہانے جھوٹ کے بنا رہا ہوتا ہے. اس کو اللہ تعالیٰ نے یہاں کیا کہ جو اللہ نے دیا اس کو چھپاتے ہیں. اس آیت کا مطلب یہ نہیں ہے کہ آپ سب کچھ بتائیں لوگوں کو, لو جی آج میں نے 1,00,000 روپیہ کمایا, آج میں نے 2 کروڑ روپیہ کما لیا, یہ نہیں مطلب ہے. مطلب ہے کہ جب کوئی ضرورت پڑتی ہے معاشرے میں تو وہ کہتے ہیں میرے پاس نہیں ہے, یہ اب چھپانے کا عمل ہو رہا ہے. تو جو اللہ نے اپنے فضل سے اس کو دیا ہے وہ اس کو چھپاتے ہیں. تب تک متکبر آدمی ہی بخیل ہے, اور یہ بخیل آدمی جو ہے یہ صرف خود بخیل نہیں ہے, ارد گرد جتنے اس کے دوست احباب ہیں ان کو بھی وہ بخل کا حکم دے رہا ہے. اور بخل کے لیے, کنجوسی کے لیے اپنا اللہ نے جو فضل کر رکھا ہے اس کو چھپاتا ہے. یہ جملے اس طرح کے بولے, آج کل بڑا مندہ چل رہا ہے جی, بڑا نقصان ہو رہا ہے جی, وہ بڑا یہ ہو گیا ہے, تو یہ سب کچھ ہو رہا ہوتا ہے. بہرحال اللہ تعالیٰ ہمیں بچائے اس چیز سے, ہم خود بھی اس کا شکار ہو سکتے ہیں. تو اب متکبر آدمی ہے, بخیل ہے, اور بخیل بھی وہ ہے کہ جو دوسروں کو بھی کہتا ہے, کہ قرآن نے اس کو دوسرے کا بیان کیا, بولا جہادون اعلیٰ تعمل مسکین, یہ نہ خود خرچ کرتے ہیں, کھانا کھلاتے ہیں, نہ ابھارتے ہیں. بعض اوقات یہ ہوتا ہے کہ آدمی خود نہیں دے پا رہا کسی مصلحت کی وجہ سے, یا فرض کر لیجئے کہ ایسا ہی ہے کہ میں بخیل ہو گیا ہوں, اس وقت نہیں دینا چاہ رہا, تو میں نے کم از کم کسی دوسرے کو کہہ دیا یار ان کی مدد کر دینا, تو وہ بھی نہیں کرتے. تو اس کو یہاں دوسرے, وہاں پازیٹیو معنی میں بیان کیا ہے, نگیٹیو معنی میں یہاں پازیٹیو الفاظ میں, کہ وہ لوگوں کو بخل کا حکم دیتے ہیں. وہاں کہا ہے کہ وہ لوگوں کو کھانے پر ابھارتے بھی نہیں ہیں. ٹھیک ہے, تو ایک ہی بات کو دو انداز سے بیان کیا, کیونکہ یہ بھی ایک نیکی ہوتی ہے کہ آپ خود نہیں دے پا رہے تو آپ کسی کو کہہ دیں کہ اس کا مدد کر دیں. تو نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ کئی دفعہ ایسا ہوا کہ آپ کے گھر کوئی آیا کھانا لینے کے لیے یا مانگنے کے لیے, تو آپ نے کہا میرے پاس اس وقت نہیں ہے, تم ادھر چلے جاؤ, میرا نام لے گا, وہ تمہیں دے دے گا. تو یہ بھی ایک مدد ہوتی ہے, تعاون ہوتا ہے کہ آپ دوسروں کو کہہ دیں یار اس کی مدد کر دیں. تو اب یہ تکبر سے پیدا, تکبر سے کیا پیدا ہوا ہے, پچھلی والی ساری چیزیں, شرک تکبر سے پیدا ہوگا, توحید عاجزی سکھائے گی, ان لوگوں کے ساتھ حسن سلوک تکبر کو ختم کرے گا, اور جو متکبر ہوگا وہ ان کے ساتھ حسن سلوک نہیں کر سکتا. میں نے پہلا جو پوائنٹ لکھا ہے کہ حسن سلوک کا مطلب احترام کرنا ہے سب کا, تو احترام نہیں کر سکے گا. جو متکبر آدمی ہوگا اس نے تو حقارت کرنی لوگوں کی, تو پہلی بنیاد ہی نہیں ڈال سکتا. اس کے بعد فرمایا کہ وہ مال بھی خرچ نہیں کرے گا لوگوں کے اوپر. اگر کوئی یتیم معاشرے میں موجود ہے تو متکبر آدمی کی جیب سے 10 روپے نہیں نکلیں گے, کیونکہ وہ ان کو حقیر سمجھ رہا ہے, ان کی مدد کروں میں, اپنا پیسہ ان پہ ضائع کر دوں, اتنی محنت سے میں نے کمایا ہے ان کو دے دوں. تو اب فخور جو ہے, میں نے اتنی محنت سے پیسہ کمایا میں اس کو دے دوں, تو فخر کی نفسیات پھر بخیلی پر ابھارتی ہے کہ میں نے اتنی محنت کی ہے, اتنے دن لگائے, سالوں کی محنت ہے, میں یتیموں کو بانٹ دوں. تو वो तकबर की नफसियात यहाँ फिर बुखल पर उभारती है। तो ये इतना जुड़ा हुआ है, तो इसका मतलब ये हुआ कि तकबर की एक औलाद, तकबर की बीमारी की एक औलाद बुखल भी है और माल छुपाना वगैरह। वआतदना लिलकाफिरीन अज़ाबन मुहीना, तो हमने काफिरों के लिए जिल्लत आमेज अजाब तैयार कर रखा है। कुरान मजीद में ये आप देखेंगे कि जैसा जुर्म वैसी सजा है। अगर आप फखर की नफसियात में हैं तो जिल्लत का सजा मिलेगी, अगर आपने किसी को जिस्मानी तकलीफ दी है तो आपको जिस्मानी तकलीफ मिलेगी। ठीक है, तो ये आप जगह जगह देखेंगे कि कुरान मजीद जुर्म के लिहाज से बताता है कि इनको अजाब कैसा दिया जाएगा। तो जो दूसरों को जलील करने वाले थे, वालदैन को जलील करने वाले, रिश्तेदारों को जलील करने वाले, यतीमों को जलील करने वाले, मस्कीनों को, हमसायों को, अजनबी लोगों को, मुसाफिरों को जो जलील करने वाले थे, उनको जलील करने वाला ही अजाब मिलेगा। तो ये बहुत अहम आयत है। इसमें दो पहलू हैं इस दोनों आयतों के, 36 और 37 नंबर आयत। एक तो यह है कि बुनियादी तालीम दीन की दी गई है जो तौहीद पर कायम है और जो आजजी पर कायम है। खुदा की तौहीद, मेरी आजजी, इस पर कायम है। और फिर ये दावत भी है दीन की कि इस्लाम इतनी ज़बरदस्त दावत दे रहा है, इतनी ज़बरदस्त तालीमात है कि इसमें तमाम इंसानियत का भला है। और जिस तरह से शिर्क नेकी से रोकता है, इसी तरह से तकब्बुर भी नेकी से रोकता है। तो शिर्क और तकब्बुर ये पूरे दीन के हादम है। इसलिए कुरान मजीद में ये बात आई है कि तकब्बुर करने वाला ऊंट तो सुई के नाके में से गुजर सकता है, वो सुराख जिसमें धागा डालते हैं सुई के, ऊंट उसमें तो ऊंट तो गुजर सकता है उसमें से, लेकिन मुतकब्बिर आदमी जन्नत में नहीं जा सकता। क्योंकि उससे ये इतने बड़े बड़े जराइम होते हैं कि वो पूरे मुआशरे के लिए, पूरे दीन के लिए, तमाम नेकियों के लिए कातिल बन जाता है। मुतकब्बर की पहली चीज़ ये बताई थी कि वो बुखल करने वाले हैं। मुतकब्बर की अब दूसरी चीज़ बता रहे हैं अल्लाह ताला, वल्लज़ीना युन्फिकूना अमवालहुम रिया अन्नास। जो तकब्बुर करने वाले हैं वो अपना माल लोगों को दिखावे के लिए खर्च करते हैं, तभी तो उनका फख्र होगा, तभी तो उनकी शान होगी। मेरी जिम्मेदारी में एक मस्जिद है 2006 से, उसकी कई काम करने पड़ते हैं। तो मिसाल के तौर पर अगर उसका कोई ऐसी चीज़ ख़राब हुई हुई है जो नज़र नहीं आनी, तो कोई आदमी चंदा देने को तैयार नहीं होता। अगर आपने कहना हो ये टाइलें लगानी है, वो आ जाएंगे, हालांकि वो महंगा काम होगा। और अगर उसका कोई बिजली की चीज़ ठीक करानी है, स्पीकर ठीक करवाना है, कोई माइक ठीक करवाना है, तो तरले मिनट करनी पड़ती हैं। अगर कह रहा हूँ जी टाइलें लगानी है, वो फ़ौरन आ जाएंगे, लो जी, ताकि दिखा सकें कि मैंने ये टाइलें लगाई। तो ये जो नफसियात है हमारी, अब मुल्क में हमारे सियासतदानों को देख लीजिए कि जो अंदर छुपे हुए काम हैं जो मुल्क के लिए बहुत बड़ी ज़रूरत है, एजुकेशन को ठीक करना, सेहत के महकमे को ठीक करना, चूँकि ये दिखाने में नज़र नहीं आना, वोट नहीं मिलने, वोट तो मिलेंगे उस चीज़ पर जो दिखाने की है, तो वो फिर सड़कें बना रहे होंगे, इस तरह की चीज़ें बना रहे होंगे जो आपको हर जगह नज़र आएगी। आपको खैरात खाने मिलेंगे, मेहमान खाने मिलेंगे, सड़कें मिलेंगी ताकि दिखाया जा सके, अस्पताल मिलेंगे, ये दिखाने की चीज़ें। तो वल्लज़ीना युन्फिकूना अमवालहुम रिया अन्नास, तो जो लोग, वो लोग जो बख्ताल और फ़खूर हैं, वही बखील होंगे, वही लोगों को बुखल का हुक्म देंगे, मशवरा देंगे, वही अपनी जायदाद, अपनी कमाई को छुपाएंगे, और वही लोग जो हैं वो दिखावे के लिए खर्च करते हैं। दिखावा अभी आप, बड़ी ईद आने वाली है, तो बड़ी ईद में ये मुकाबले चल रहे होते हैं कि हमने, उन्होंने दो बकरे लिए हैं तो हमारे पास तीन होने चाहिए। तो ये फ़ख्र की नफसियात है जो हमें रियाकारी पर उभारती है, मुकाबले की नफसियात है जो हमें रियाकारी पर उभारती है। तो इसलिए ये नहीं करना चाहिए। वला युमिनून बिल्लाह वला बिल यौमिल आखिर, तो ये जो रियाकारी कर रहे हैं ये अल्लाह पर भी ईमान नहीं लाते और आखिरत पर भी ईमान नहीं लाते। अब ये बड़ी दिलचस्प बात है। यहाँ काफरीन जो है इसको समझना ज़रूरी है, ये काफरीन काफिर के मानी में नहीं है, ये नाशुक्री के मानी में है। नाशुक्री तो जिस खुदा ने दिया है उस दिए में से अल्लाह की राह में खर्च करना नाशुक्री है, बुखल करना नाशुक्री है। और जिस खुदा को खुदा हम मानते हैं उसके हुक्म की पैरवी में खर्च ना करना, बुखल बखीली पर इख्तियार करना, ये नाशुक्री है। तो ये नोट रखना चाहिए कि बखीली दरअसल नाशुक्री है। मैं पहले भी कई दफ़ा बता चुका हूँ कि शुक्र अरबी ज़ुबान में हमारे शुक्रिया के मानी में नहीं होता, जुमला बोला शुक्रिया अदा कर दिया, नहीं। शुक्र का मतलब होता है कि जैसा आपने किया मैं उसी अच्छे तर्ज अमल से आपको जवाब दूँ, एक्नॉलेज करूँ आपकी नेकी को, आपके अच्छे काम को मैं एक्नॉलेज करूँ, ये शुक्र है। तो अब अल्लाह ने हमें रिस्क दिया है, पाला पोसा है, सब कुछ दिया है, तो उसका बंदा बनकर रहना शुक्र है। ये उसके अहकाम की तामील करना शुक्र है, बुराई इख्तियार ना करना ये शुक्र है। तो शुक्र का मतलब सिर्फ मुंह से कह देना नहीं है बल्कि पूरी अमली ज़िंदगी को तब्दील करने का नाम शुक्र है। तो अब देखिए, बुखल को नाशुक्री के साथ जोड़ा है, ठीक है, और आगे रियाकारी को बेईमानी के साथ जोड़ा है कि तुम अल्लाह को नहीं मानते हो तभी रियाकारी करते हो। तो लोग तो रियाकारी को शिर्क कहते हैं, यहाँ अल्लाह ताला बेईमानी के साथ के असल में तुम ईमान वाले ही नहीं, ना अल्लाह को मानते हो ना आखिरत को मानते हो, इसलिए रियाकारी करोगे। तो जो आदमी बुखल करेगा और खर्च करेगा तो सिर्फ रियाकारी के लिए करेगा, तो दरअसल वो क्या आदमी है, वो अल्लाह और आखिरत पर ईमान नहीं रखता। तो ये जो ताल्लुक होते हैं ये बड़े हकीमाना है, कुरान मजीद की हिकमत इन्हीं चीज़ों में छुपी हुई है कि दो चीज़ें अल्लाह ताला इकट्ठी कर देते हैं, आदमी पे छोड़ देते हैं कि गौर करो। तो अब देखिए कि क्या चीज़ें हैं। पीछे अल्लाह ताला ने कहा कि ये जो फ़ख्र वाला आदमी है वो पहले वाले काम नहीं कर सकता, बुखल करेगा, ना वो तौहीद परस्त हो सकता है जो फ़ख्र वाला है, ना खुदा को मान सकता है, और यानी अल्लाह को एक मानने की बात, ना इन लोगों के साथ हुस्न सलूक कर सकता है। और दूसरा ये बताया कि जो फ़ख्र करने वाला है और तकब्बुर करने वाला है वो बखील भी होगा, और ये सारी की सारी बात नाशुक्री है, ठीक। अब आगे फरमाया कि जो माल खर्च करते हैं वही मुख्ताल और फ़खूर होंगे, बखील होंगे और माल खर्च भी कर रहे होंगे, ज़ाहिर है देना पड़ जाता है बाज़ का, वो किस लिए, रियान्नास, वो फ़ख्र के लिए कर रहे होंगे। तो फरमाया कि ये लोग अल्लाह पर ईमान नहीं रखते ना आखरत पर ईमान रखते हैं। ये दो ईमान जो हैं ये बुनियादी ईमान है, अगर ये दोनों चीज़ें ना हों तो किसी दीन की ज़रूरत नहीं है, अल्लाह ताला ना हो दीन की ज़रूरत नहीं है, आखरत ना हो अल्लाह हो आखरत ना हो दीन की ज़रूरत नहीं है, जो मर्जी करके फौत हो गए ख़त्म हो गए। और अगर अल्लाह है तो वो हाकिम बन जाते हैं, और अगर अल्लाह ने हिसाब किताब लेना है तो फिर नेकी करनी पड़ेगी। तो ये दो ईमान है, इसलिए जब भी बुनियादी ईमान की अल्लाह ताला बात करते हैं तो इन दो का जिक्र करते हैं, जब भी बुनियादी दीन की बात करते हैं। और ये दो ईमान वो हैं जो हर शख्स की फितरत में बदियत किए गए, ये इससे कोई बचा हुआ नहीं। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का ईमान आपके आने के बाद हुआ है, लेकिन आखिरत का ईमान हज़रत आदम अगर नबी ना भी होते तब भी होना था फितरत में। तो नबियों के ज़माने के अलावा भी जो लोग नबियों की तालीमात से महरूम हो गए वहाँ पर भी किसी ना किसी हिसाब किताब का जिक्र मौजूद है, और खुदा का भी जिक्र किसी ना किसी शक्ल में मौजूद होता है। तो जो आदमी इन दो बातों को नहीं मानता, जो फितरत में गाड़ दिए गए हैं, वो आदमी इन शरारतों से बाज नहीं आ सकता। अब शरारतें जो जहाँ इन आयतों में बयान हुई हैं वो समझ लीजिए, वो शिर्क है, वो इन लोगों के साथ बदसलूकी है, वो तकब्बुर है, वो बेजा जाओ बेजा फ़ख्र करना है, वो बुखल है, वो बुखल के लिए अपने माल को छुपाना है, ये नाशुक्री है, रियाकारी है, और अल्लाह और आखरत के इनकार है। रियाकारी जो है वो हमारे अमाल को सवाब को ज़ाया कर देती है, ये हम सब जानते हैं, क्योंकि वो उसमें नियत ही ठीक नहीं होती हमारी। हम तो लोगों को दिखाने के लिए कर रहे होते हैं, खुदा की खातिर थोड़ा कर रहे होते हैं, तो इस वजह से वो अजर ज़ाया हो जाता है उसका। तो जिसकी रियाकारी होगी वो दरअसल ना अल्लाह की खातिर कर रहा होता है ना आखिरत में कामयाबी की खातिर कर रहा होता है। तो रियान नास का इन दो चीज़ों के साथ भी जिक्र ताल्लुक है कि मैं जब रियाकारी नहीं करता तो खुदा की खातिर नहीं करूँगा और आखिरत में कामयाबी के लिए करूँगा, दोज़ख से बचने के लिए करूँगा। लेकिन हमारे यहाँ फिर रियाकारी का एक गलत मतलब भी ले लिया गया, वो ये कि अल्लाह के लिए नहीं करना, बेगरज हो जाओ, कोई मकसद नहीं, बस नेकी बनाए नेकी करो, कोई बीच में जन्नत का लालच नहीं होना चाहिए। ये इंसानी फितरत के भी ख़िलाफ़ है और दीन इस्लाम के भी ख़िलाफ़ है। इंसानी फितरत में नफ़ा हासिल करना, फ़ायदा हासिल करना, ये उसकी फितरत का लाजमी हिस्सा है। किसी बुरे अंजाम से बचना उसकी फितरत का लाजमी हिस्सा है। हम अपने फ़ायदे के लिए और अपने आप को बचाने के लिए बड़े बड़े झूठ बोल जाते हैं। अभी हमने हिंदुस्तान पाकिस्तान की जंग देखी, तो इसमें हिंदुस्तान के लोगों ने अपनी इज़्ज़त बचाने के लिए कितने कैसे झूठ बोले हैं सबके सामने। तो ये इंसान की फितरत में है कि मैंने अपनी इज़्ज़त बचानी है, अपनी जान बचानी है, अपना तकलीफ़ से बचना है अपने आप को, तो इस वजह से फिर वो सब कुछ करता है। लेकिन अल्लाह ताला कहता है कि नाजायज़ काम ना करो, जायज़ काम करो। तो दीन भी हम आखिरत में फ़ायदे के लिए करते हैं, अल्लाह को राज़ी करने के लिए करते हैं। तो जो ये नहीं रखेगा उसका फिर रियाकारी हो जाएगी। और ये याद रखिए कि जो बेलौस काम करते हैं अपने ख्याल में, वो आपको बयान करते हुए नजर आएंगे, मैं तो बेलौस करता हूँ, मैंने तो कभी कोई जन्नत का लालच नहीं रखा, वो बार बार बयान करेंगे। क्या कर रहे होते हैं? रियाकारी कर रहे होते हैं। तो इसलिए इससे बचना चाहिए, अपनी फितरत पर रहना चाहिए। फितरत तो इंसान जो है उसकी फितरत जो है उसके मुताबिक रहना चाहिए। हाँ, उसको हम कंट्रोल करते हैं। ये याद रखिए कि हमारे पास दो चीज़ें हैं, एक हमारी जबिल्लतें हैं। जबिल्लत का मतलब ये होता है कि जो चीज़ें हमारे जिस्म की ज़रूरत हैं, अना की ज़रूरत है, भूख, खाना चाहिए, ज़िंदगी बचाने का मसला है, जिन्स का जज्बा है, अच्छा लिबास पहनना, शान व शौकत अपनाना, ये हमारी जबिल्लत की चीज़ें हैं। ये जबिल्लत की चीज़ों के ऊपर पहरा होना चाहिए फितरत का, ठीक है, पहरा होना चाहिए अकल का, मैं उर्दू वाली अकल बोल रहा हूँ, और पहरा होना चाहिए शरीयत का, ठीक है। तो ये पहरा लाजम है। जबिल्लत की चीज़ें ही मुझे हुक्म देती हैं कि मैं नाजायज़ काम करूँ। मुझे भूख लगी है, घर में पैसे नहीं हैं, तो चोरी करूँगा, बटोरूँगा किसी से, धोखा दूँगा। तो जबिल्लत के तकाजे मुझे बुराई पर उकसाते हैं जब हम पूरा नहीं कर पाता, या उस शान के साथ पूरा नहीं कर पाता जो जिसकी तमन्ना होती है। मसलन मुझे बहुत लजीज खाना खाने को दिल चाह रहा है, लेकिन मेरे पास इतने पैसे नहीं है कि लजीज खाना खाऊं, तो अब मैं क्या करूंगा, किसी से बटोरूंगा, किसी कुछ करूंगा। तो वो जबिल्लत के तकाजे पूरे करने की इजाज़त है, तमाम जबिल्लत के तकाजे पूरे करने की इजाज़त है, लेकिन फितरत के पहरे की रोशनी में, अकल की रोशनी में और शरीयत की रोशनी में। वमई याकुन शैतान लहू करीनन फसा करीना, तो शैतान जिसका साथी हो जाए तो ये बहुत ही बुरा साथी है। अब इसमें कुरान मजीद के ये जो अंदाज हैं ये आदमी को कुरान का आशिक बना देते हैं। ये हुआ कि जुमला बोलना चाहिए था कि जो ऐसा करेगा वो शैतान का भाई है या शैतान का दोस्त है, लेकिन ये जुमला नहीं बोला, ये बोल दिया कि जो शैतान का साथी, जिसका शैतान साथी हो जाए तो शैतान तो बड़ा ही बुरा साथी है। दूसरे मकाम पे अल्लाह ने कहा हुआ है कि इन्नल मुबज़्ज़रीना कानू अख़वान अश्शयातीन, जो फजूल खर्ची में पैसा खर्च करते हैं बुरे कामों में, वो शैतान के भाई हैं। तो यहाँ खुद ब खुद अंडरस्टूड है कि जो रियाकारी के लिए माल खर्च करते हैं वो शैतान के भाई हैं, शैतान के दोस्त हैं। तो शैतान जिसका दोस्त हो जाए तो उसने तो बुराई पे उकसाना है, उससे बुरा दोस्त क्या होगा। तो गोया हम जब इस तरह के रास्ते इख्तियार करते हैं تو شیطان کے بھائی بن جاتے ہیں، شیطان کے دوست بنتے ہیں. اور یہ قرآن نے اصول بتایا ہے، پورے قرآن مجید میں واضح ہے کہ شیاطین اپنے دوستوں پر ہی اثر انداز ہوتے ہیں، اپنے دشمنوں پر اثر انداز نہیں ہو سکتے. تو اس لیے اللہ تعالیٰ بار بار کہتے ہیں کہ تمہارا شیطان تمہارا عدو مبین ہے، اعلانیہ دشمن ہے، اس سے بچ کے رہو. تو جو شخص شیطان کو اپنا دشمن سمجھتا رہے گا، جب بھی کوئی اکساہٹ آئے، جب بھی کوئی گناہ کی دعوت آئے اور سمجھے کہ یہ میرے شیطان نے مجھے بلایا ہے، میرے دشمن نے، تو بچ جائے گا. تو شیطان جو ہے وہ اپنے اولیاء ہی کے پاس آتے ہیں، اپنے دوستوں ہی کے پاس آتے ہیں. تو یہ شیطانوں کے بارے میں بھی اللہ تعالیٰ نے ایک ضابطہ بتایا، وہ کسی وقت انشاءاللہ تفصیل سے عرض کر دوں گا. اب وقت ہو گیا ہے. وآخر دعوانا الحمدللہ رب العالمین.